नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। लोकतन्त्रका केही आधारभूत पक्ष गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता तथा समानुपातिक समावेशी प्रणालीमा मुलुक अघि बढ़ेको छ। 2062-63 जनआन्दोलनले निर्दिष्ट गरेको व्यवस्था अनुसार देशमा संविधान सभा निर्वाचन भयो। निर्वाचनले गठन गरेको सभाले संविधान जारी गर्यो। संविधान अनुसार स्थानीय तह, प्रदेश सभा र संघीय संसदका निर्वाचनका दुई चरण पूरा भइसकेका छन्। यसरी जनताको अधिकार संस्थागत गर्न एकपछि अर्को गरी भएका संस्थागत परिवर्तन वैधानिक निर्वाचनबाट अनुमोदन पनि हुँदै गएका छन्। यसरी नागरिक सार्वभौम सत्ता सम्पन्न हुँदै जाँदा पनि असन्तुष्टिहरू किन देखिँदैछ? कतै दलहरूको भूमिकाले यसलाई प्रशय त दिएको छैन। सर्वोत्तम भनिएको लोकतान्त्रिक व्यवस्थाको जग बलियो भए पनि यसका सम्भागहरूको काँध किन बलियो हुन नसकेको हो? आज हामी पछिल्लो राजनीति यसले दिने सन्देशका विषयमा नेपाली कंग्रेसका एकजना नेता मीन विश्वकर्मासँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मीन विश्वकर्माज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
हजुर, अब पछिल्ला राजनीतिक गतिविधिहरूले लोकतान्त्रिक व्यवस्थाका जुन सम्भाग दलहरू छन् ती दलहरू एकाएक तात्नुपर्ने अवस्था देखियो। यसलाई चाहिँ राजनीतिक हिसाबमा अथवा यहाँको पार्टीको आन्तरिक हिसाबमा कसरी हेर्न सकिन्छ पछिल्ला गतिविधिहरू?
यो अब यसलाई लामो समयसम्म नेपाली राजनीति अस्थिरतामै रुमलियो। हामी नेपालको आधुनिक राजनीति भन्ने हो भने 7 सालबाट सुरु हुन्छ। 7 सालबाट हामी 80 सालसम्म करिब 8 दशक भनौँ त 7-8 दशक नै मानौ, 8 दशकसम्म आइपुग्दाखेरि हामी प्रत्येक पटक 10-10 वर्षमा राजनीतिक परिवर्तनका बारेमा मात्रै हामी केन्द्रित हुने। राजनीतिक परिवर्तन एउटा परिवर्तन ल्यायो, त्यो परिवर्तनसँग फेरि चाँडै असन्तुष्टि हुँदै फेरि अर्को परिवर्तन खोज्ने, त्यहाँबाट फेरि अर्को परिवर्तन, र कति पटक त जनताले चाहेको परिवर्तनमा शासकहरूले फेरि त्यसलाई प्रतिगमनतर्फ लैजाने र प्रतिगमन फेरि त्यसलाई खतम गरेर हामी आधुनिक राजनीतितर्फ आउने। यही लगभग भन्ने हो भने लिङ्गेपिङ मच्छे जस्तै राजनीति रुमलियो र अस्थिरतामा नै अल्मलियो। लामो समयपछि हामीले नेपाली जनताले एउटा निष्कर्षमा पुग्यौं र यो देशको राजनीतिक अस्थिरता भनेको चाहिँ दल र निरङ्कुशताका अथवा बहुदल र निर्दलका बीचमा, प्रजातन्त्र र निरङ्कुशता अथवा एकदलीय व्यवस्था, निर्दलीय व्यवस्था अथवा दलविहीन व्यवस्था नै हो भन्ने जनताको निष्कर्ष भयो र 62-63 महान जनआन्दोलनबाट हामीले संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्र र त्यसमा धर्मलाई पनि, सबैको धर्मलाई सम्मान गर्ने भनेर निरपेक्षतामा हामी पुग्यौं। अब हामीले राजनीतिक व्यवस्था परिवर्तन गरेपछि नागरिकहरूको अवस्था परिवर्तनतर्फ जानुपर्ने हो, तर नेपाल आफैमा पनि एक खालको गरिबीबाट गुज्रिराखेको, सामाजिक विभेदबाट गुज्रिराखेको, जातीय, क्षेत्रीय, लिङ्गीय, वर्गीय विभेदहरूको अप्ठ्यारोमा परिराखेको बेला हामी कहाँ 81 फेरि ठुलो महाभूकम्प आयो। भूकम्पपछि कोविड आयो। कोविडपछि अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको युद्धले पनि त्यसरी नै प्रभावित गर्यो र हामीले भने जस्तो गरी हाम्रो अर्थतन्त्रलाई, हाम्रो आर्थिक क्षेत्रलाई हामीले सुधार गर्न भने जस्तो गरी, गर्ने नगरेको छैन तर भने जस्तो गरी गर्न नसकेको गुनासो सर्वत्र रह्यो र यही गुनासोमा फेरि कुनै हिजो चाहिँ भनौँ विदा भइसकेका राजनीतिक शक्तिहरूले फेरि यसैलाई बहाना बनाएर केही अस्थिरता निम्त्याउन खोजेको हो। जहाँसम्म त अब निराशाको कुरा चाहिँ हाम्रो देशमा मात्रै होइन रहेछ, यो एकैचोटि विश्वभरि सबैतिर फैलिएको छ। शक्तिशाली राष्ट्रहरूमा पनि निराशा त्यत्तिकै छ, अविकसित राष्ट्रहरूमा पनि त्यत्तिकै छ। त्यसैको चपेटामा, त्यसैको लहरमा हामी पनि परेका छौँ। केही समय अगाडि दक्षिण एसियाकै देशहरूमा पनि देखा पर्यो, यहाँ युरोपियन मुलुकहरूमा पनि हामी देखिराखेका छौँ, अमेरिकातिर अथवा शक्तिशाली राष्ट्रहरूमा पनि विभिन्न किसिमका राजनीतिक अस्थिरताहरू देखिराखेको छ र त्यस्तो त्यस्तै नेतृत्वहरूको जन्म पनि भइराखेको छ। त्यसैले यसलाई हामीले यो सामान्य हो भनेर छोड्ने पनि होइन र यसलाई हामीले सतर्कताका साथ व्यवस्थापन गर्नेतर्फ दलहरू लाग्नुपर्छ। त्यसैका बारेमा नेपालका राजनीतिक दलहरू अहिले अलिकति यसका विषयमा चाहिँ चनाखो भएर हेर्न थालेका छन्।
अब व्यवस्था तब बलियो हुन्छ जब चाहिँ नागरिकहरूले अपनत्व महसुस गर्छन्। अब व्यवस्था कमजोर भनौँ न बलियो कमजोर हुनुमा चाहिँ त्यसले नागरिकसँग चाहिँ त्यो एउटा अधिकार पनि हुन्छ। अब व्यवस्थालाई चाहिँ लिएर अब अहिले चाहिँ एउटा सवाल जवाब जस्तो होइन, अब त्यो जवाफले हाम्रो व्यवस्था बलियो हुने पनि होइन। व्यवस्था बलियो बनाउन त नागरिकले अपनत्व महसुस गर्नु पर्यो। नागरिकले अपनत्व तब महसुस गर्न सक्छन् जब चाहिँ उनीहरूले चाहिँ काम भएको अनुभव प्रत्यक्ष आफूले अनुभव गर्न पाउन सकुन्। अब यो अवस्थामा अब व्यवस्थालाई बलियो बनाउन नलागि हामी चाहिँ सवाल जवाफतिर दलहरू उत्रिँदा व्यवस्था त झन् कमजोर हुँदै जाने देखिन्छ। अब यो सवाल जवाब भन्दा हामी कामतिर नागरिकलाई अनुभूति गराउने तर्फ जान नसकेका हौ कि
होइन? यस्तो छ, यसमा नागरिकको भावना चाहना अनुसार गर्न नसकेको नगएको भन्ने त पटक्कै नै होइन। किनभने हामीसँग तथ्य प्रमाणहरू बोल्छन्, तथ्याङ्कहरू बोल्छन्। हामीले झट्टै हेर्ने हो भने हाम्रो बीचमा अहिले दलहरूले के गरे भनेर कोही कुनै चिया पसलमा चौतारीमा सार्वजनिक स्थलहरूमा बसेर गफ गर्यो भने होइन। नेपालमा राजनीतिक दलहरूले धेरै गरेका छन्। अब काङ्ग्रेसले राणा शासन फाल्यो, काङ्ग्रेस एमाले मिलेर निरङ्कुश पञ्चायती व्यवस्था फाले, काङ्ग्रेस एमाले माओवादी मिलेर निरङ्कुश राजतन्त्र फालो, काङ्ग्रेस एमाले काङ्ग्रेस नैले नेपालमा आर्थिक उदारीकरणको नीति ल्यायो, काङ्ग्रेस एमाले मिलेर फेरि नेपालका धेरै भौतिक विकासहरू गरे, काङ्ग्रेस एमाले माओवादी लगायतका दलहरू मिलेर नेपालको सामाजिक रूपान्तरणको अभियान सुरु गरे भनेर गुणगान गाएको पनि हामी सुन्छौँ। र सँगसँगै फेरि तथ्याङ्कहरू हेर्यो, तुलना गर्यो भने हिजो निर्दलीय पञ्चायती व्यवस्था हुँदाखेरि यो देशमा गरिबीको दर लगभग 50% थियो, 49.9 थियो। आज गरिबीको दर घटेर 18% झरेका छ। हिजो बाटोघाटोको कुरा गर्यो भने मुस्किलले 3,000 किलोमिटर बाटो थियो, आज 1.5 लाख किलोमिटर बाटो पुगेको छ। हिजो खानेपानीको पहुँच भएका मानिसहरू मुस्किलले 9-10% मानिसका घरले मात्रै खानेपानी पाउँथे, धाराको पानी पाउँथे अथवा घैला थापेर पिउने पानी पाउँथे, आज त्यसको प्रतिशत 90-92% पुगेका छ। हिजो बिजुली बाल्ने भनेको धनी मानिसले मात्रै बिजुली बाल्ने भन्ने अर्थमा थियो, आज घर घरमा मानिसहरूको खाना पकाउने चुलो समेत पनि चाहिँ बिजुलीबाट चल्छ र 94% मानिसहरूले बिजुली बाल्छन्। हिजो सडकमा गाडी चढ्नलाई गाडी देख्नका लागि भाग्यमानी मान्छे हुनु पर्थ्यो र सहरै आउनु पर्थ्यो गाडी हेर्नका लागि, आज गाडी गाउँ घरतिर टोल टोलमा पुगेको छ। हिजो टेलिफोनको कुरा धनी मानिसहरूले साहुहरूले टेलिफोनमा कुरा गरेको, सरहरूले कुरा गरेको देख्थे मानिसहरू, आज प्रत्येक हातमा पनि हातमा एउटा र झोलामा एउटा मोबाइल छ। र हिजो स्वास्थ्य हाम्रो आमाहरू बुवाहरू हजुरबा हजुरआमाहरू स्वास्थ्य उपज अस्पतालै नदेखि मरे, आज प्रत्येक घर टोलमा र मानिसहरू कोही पनि घरमा सुत्केरी हुँदैनन्, सबै अस्पतालमा चाहिँ सुत्केरी हुन्छन्। हिजो बच्चा चाहिँ मातृ शिशु मृत्यु दर चाहिँ हजारमा लाखमा चाहिँ 100-150 थियो भने आज लाखमा चाहिँ 8-10 जनाको संख्यामा पुगेको छ। त्यसैले के देखिन्छ भने हाम्रो सबै मानव सूचाङ्क विकासको मानव विकासको सूचाङ्क सबै चाहिँ सुधार भएको छ, वृद्धि भएको छ, भौतिक विकासको पनि सुधार भएको छ। हिजो निरङ्कुश पञ्चायती व्यवस्था हुँदा हाम्रो प्रति व्यक्ति आमदानी $100 हारिमा थियो, आज $1400 हारिमा पुगेको छ। तर यति गऱ्यौँ भन्दै गर्दाखेरि पनि हामीले अन्तर्राष्ट्रिय समुदायको अथवा विकसित मुलुकको प्रतिस्पर्धामा हामीले केही गर्न बाँकी छ, अझै गर्नुपर्छ भन्ने कुराको छ। त्यसैले एउटा भाष्य चाहिँ कस्तो भएको छ भने प्रविधले केही पनि भएन होइन, विगतको हामी कस्तो जगबाट आयौँ त भन्दा हामी हिजो शून्यताको जगबाट आयौँ। त्यो शून्यताको जगबाट एउटा गरिब र दुईटा धनी धनी मुलुकहरूको ठुला मुलुकहरूको बिचमा छेटिएको देशले गर्ने सुधार जति गर्नु पर्थ्यो त्यति स्पिडमा चाहिँ गर्न सकेनौँ। त्यसको कारण पनि छ, त्यसको कारण के हो भने 46 सालमा हामीले प्रजातन्त्र ल्यायौँ, 51मै फेरि मुलुक द्वन्द्वमा पस्यो, 62-63-58मा फेरि राजाको निरङ्कुशता आयो, त्यो हटाउनका लागि 62-63मा हामीले ठुलै आन्दोलन गर्नु पर्यो, त्यसले ल्याएको क्षतिलाई फेरि पूर्ति गर्न नपाउँदै संविधान निर्माणको प्रक्रिया बढ्यो, संविधान निर्माणको तयारी हुँदै थियो, भूकम्प आइदियो, भूकम्प आएर संविधान जारी गरेर अब चाहिँ मुलुकलाई ठिक ट्र्याकमा लैजान्छौँ भन्दै थियौँ, फेरि विश्वव्यापी कोभिडको महामारी आयो र अरू धनी मुलुकहरूले आफ्नो अर्थतन्त्रलाई फेरि सुधार त ल्याउँदैछन्, हामी पनि ल्याउँदैछौँ, तर हाम्रा साथमा के रहेछ, फेरि बाढी पहिरो र विभिन्न किसिमका चाहिँ विपदहरू आइलागे र हामी अहिले अलिकति पर्ख र हेरको अवस्थामा अथवा हामी केही गर्नुपर्छ भन्ने कुरा मनमा हुँदाहुँदै पनि गर्न नसकिराखेको बेलामा नागरिकहरूमा असन्तुष्टि बढाउने काम पनि स्वयं यस्तै धमिलो पानीमा माछा मार्दै कुनै अँध्यारो कुनामा लुकेर बसेका शक्तिहरूले एउटा भाष्य खडा गरिदिएको छ। एउटाले आफूलाई आधुनिक भन्छ र विगतमा केही भएन भन्दा हल्ला फिजाउँछ, अर्कोले भन्छ यिनले केही गरेनन् मैले गर्छु भन्छ, योजना केही पनि छैन र उसको विगतमा भएका करतुतहरू पनि सबै जनताका बिचमा छर्लङ्ग छ। तथापि हामी नेपालीहरूको चाहिँ स्मरण शक्ति त्यति लामो समयसम्म नरहने हो कि जस्तो भनौँ, हिजोको राजतन्त्रका कुरा हामीले देखेकै छौँ, हिजोको जीर्ण कुस्ता देखेकै छौँ, हिजो उनीहरूले शासन गर्दाका बेलाको सबै हाम्रो उत्पीडनहरू चाहिँ अहिले पनि ताजै छन् र पनि हामी फेरि अहिलेको वर्तमानलाई चाहिँ गाली गरेर हामी विगतको नै खोजेको जस्तो गर्यौँ भने त्यो मूर्खता हुन्छ।
भनेपछि अब यो भनौँ न 20 वर्षको अवधिमा थुप्रै नेपालले प्रगति हासिल गरेको छ, विकास निर्माणदेखि लिएर अब मानव विकास सूचकाङ्कमा पनि माथि जाँदै गरेको अवस्थामा अब एउटा जुन खालको सकिसकेको व्यवस्था फेरि एउटा आफू स्थापित हुनका लागि जुन भइरहेका कामहरू भइरहेका उपलब्धिहरूलाई चाहिँ नजरअन्दाज गरेर एउटा केही भएको छैन भनेर भाष्य निर्माण गरी आफू स्थापित हुन खोजेको भन्न सकिन्छ यो जुन खालका पछिल्ला गतिविधिहरूलाई।
प्रश्न हुन्छ नि, हामीले मात्रै होइन हरेक देशले यस्ता समस्याहरू भोग्छन्, हरेक मुलुकले भोग्छ, हरेक परिवारले भोग्छ, परिवारमा पनि छिमेकीले झगडा लगाइदिनको लागि तेरो बुवा खराब छ, तेरो आमा खराब छ, तेरो जेठो छोरो खराब छ, तेरो भाइ बिग्रिया छ, तेरो भाइले यसो भन्दै थियो भनेर टोलका मानिसहरूले घर झगडा लगाइदिनका लागि पोल सुनाउने प्रचलन त नेपालमा व्याप्त छ र त्यसैको आधारमा घर झगडा हुन्छन् त, मिलेर बसेका बुवा आमासँग मिलेर बसेका छोराछोरी छुट्टिन्छन्, श्रीमान श्रीमती छुट्टिन्छन्, दाजुभाइ मारामार गर्छन्, काटाकाट गर्छन्, मुद्दा हाल्छन् यदि त्यो परिवार मूर्ख रहेछ भने। तर यदि त्यो परिवार सज्जन रहेछ, मेलमिलाप रहेछ, छिमेकीका कुरा नसुन्दो रहेछ, अर्काका कुरा सुन्दैन भने त्यो परिवार असल हुन्छ, मिलेर बस्छ, उन्नति प्रगति गर्छ। आज हाम्रोमा एउटा खराब प्रवृत्ति के विकास भएको छ भने दलहरूकै कारण पनि, दलहरू यो व्यवस्था ल्याउनका लागि, यो परिवर्तन ल्याउनका लागि हिजो सबैले हातेमालो गरेर को अगाडि को पछाडि नभनिकन ज्यानको आहुति दिएर आफ्नो जेल बसेर निर्वासनमा बसेर सम्पत्ति सर्वस्व सम्पत्ति हरण गरेर यो व्यवस्था ल्याउनका लागि मिलेर लड्यौं। जब सत्ता आइपुग्यो, सत्तामा पुग्न बित्तिकै सत्तामा बस्नेले बाहिर बस्नेलाई दुश्मन देख्ने, बाहिर बस्नेले सत्तामा बस्नेलाई दुश्मन देख्ने अनि खराबी देखिहाल्ने, आफू बस्दा सबै स्वर्ग जस्तो देख्ने, सत्ताबाट बाहिर निस्किने बित्तिकै नर्क जस्तो लागिहाल्ने जुन प्रवृत्ति छ र त्यो अभिव्यक्ति पनि त्यही ढङ्गले दिन्छौँ, जसका कारणले गर्दा आम नेपाली जनतामा के भयो भने काङ्ग्रेस सत्तामा रहेको बेला बाहिर बस्नेले काङ्ग्रेस खराब भनिदिने, काङ्ग्रेस बाहिर निस्केको बेला फेरि अर्को पार्टी एमाले अथवा माओवादी खराब भनिदिने, अनि जनताको नजरमा त सबै खराब हुने भयो। त्यसैले हामी हाम्रो आग्रह के छ भने हामीले धेरै ठुलो मूल्य चुकाएर, धेरै ठुलो कसरत गरेर, धेरै ठुलो चाहिँ हामीले बलिदानी गरेर यो व्यवस्था ल्याएको हुनाले फेरि यो व्यवस्था नराम्रो पनि होइन, संसारकै सबैभन्दा उत्कृष्ट व्यवस्था छ। हामीले यसै झट्ट भन्दाखेरि पनि सङ्घीय, समावेशी, लोकतान्त्रिक, गणतन्त्र र धर्मनिरपेक्षता भन्छौँ। हिजो हाम्रो मुलुकको भौगोलिक विकटताले र हाम्रो मुलुकको विविध जातीय विविधताले गर्दा सिंहदरबारबाट गरिएको शासनले न्याय गर्न सकेन है, त्यसैले स्वशासनको अधिकार हुनुपर्छ भनेर संहिता ल्यायौँ। हिजो हाम्रो मुलुकमा एक जातीय बाहुल्यता थियो, राज्यमा निश्चित जातका काका पाकाले मात्रै शासन गर्थे, निर्वाचनमा जित्न नसक्ने, आर्थिक सामाजिक अवस्था कमजोर भएका मानिसहरूको प्रतिनिधित्व भएन भन्यौँ, लोकतन्त्रलाई हामीले समावेशी लोकतन्त्र बनायौँ। होइन, राजाले पटक पटक जनताका अधिकार खोसे, यिनलाई ठेगान लाउनुपर्छ भनेर हामीले गणतन्त्रको घोषणा गर्यौँ। नेपालमा हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता हुँदाहुँदै पनि अरू धर्महरू खोजेरमा परे र राज्यको ढिकुटी चाहिँ निश्चित एउटा धर्मका नाममा मात्रै खर्च भयो र अरू धर्महरूले अपमानित भएको महसुस गरे। के गर्ने होला भनेपछि, होइन त्यसो भए हाम्रो राज्यको धर्म हुँदैन, सबै धर्म राज्यका नजरमा बराबरी हुन्छ भनेर विश्वमै उत्कृष्ट अभ्यास भएको व्यवस्थालाई जोडेर हामीले यो व्यवस्था ल्यायौँ र त्यही व्यवस्थाको आधारमा संविधान जारी गरेका छौँ। त्यसैले अब व्यवस्थाको विकल्प खोज्ने होइन, पद्धतिको विकल्प खोज्ने होइन, तर तपाईँ हामीले अहिले छलफल गरेर जनताले पनि महसुस गरेको के हो भने राजनीतिक दलका नेता र राज्य सञ्चालनमा बसेका मानिसहरूको चाहिँ कतै प्रवृत्ति खराब त भएको होइन, यो प्रवृत्तिले जनता रुष्ट भएका त होइनन् भन्ने प्रश्न अहिले जन जनका मन मनमा छ। तर यो प्रवृत्ति खराब भएका मानिसहरूलाई बदल्नका लागि त हामीले बहुदलीय व्यवस्था ल्याएका हौ। पाँच पाँच वर्षमा खराब प्रवृत्तिलाई हटाएर असल प्रवृत्तिलाई हामीले चाहिँ स्वागत गर्न पाउने व्यवस्था छ। त्यसो भएको हुनाले अहिले कसैले पनि बहुदलीय संसदीय व्यवस्थाका विरुद्धमा निरङ्कुश वंशवादी शासन प्रणालीको सोच मात्रै राख्छ भने पनि त्यो अपराध हुन्छ र त्यो पुनर्गमन हुन्छ र त्यो प्रतिगमन हुन्छ।
भनेपछि अब यसलाई यसरी पनि बुझ्न सकिन्छ, अब सरकारसँग चाहिँ नागरिकहरू असन्तुष्ट भएका हुन्, व्यवस्थासँग प्रणालीसँग चाहिँ असन्तुष्ट हुने अवस्था छैन, अब सरकारका काम कारवाहीले चाहिँ जसरी सरकारहरूले चाहिँ काम गर्नुपर्ने थियो त्यो काम चाहिँ नगर्दा नागरिकमा एक खालको असन्तुष्टि देखिएको जसको चाहिँ फाइदा चाहिँ जुन खालका एउटा प्रवृत्ति भएका भनौ न गइसकेका शक्तिहरू सकिसकेका शक्तिहरूले लिने अवस्था चाहिँ आएको हो भनेर बुझ्न सकिन्छ।
ठिक, मैले अघि नै एउटा उदाहरण दिएको थिएँ, घर परिवारमा झगडा लगाइदिने र छिमेकीले त्यहाँको सम्पत्ति हडप्ने जसरी चाउ राख्छ, जस्तै एउटा घरमा छोराले म छुट्टिन्छु भन्यो भने त घर आधा आधा बनाउन मिल्दैन अनि त्यो घर बिक्री हुन्छ, त्यस पछाडि छिमेकीले त्यो सस्तोमै किनिदिन्छ झगडा भएको घर। त्यस्तै ठ्याक्कै अहिले पनि दलहरूका बीचमा अविश्वास सिर्जना गरिदिने, नागरिकहरूका बीचमा निराशाको खेती गरिदिने र त्यसै बीचबाट दलहरू पनि मिल्दैनन् दलीय व्यवस्था खराब हो भनिदिने, यी दलले केही गर्न सकेनन् भनेर नागरिकहरूको मन मनमा चाहिँ त्यो भाष्य सम्प्रेषण गरिदिने र त्यहाँबाट चाहिँ निरङ्कुश व्यवस्था आफूले खोज्ने र आफू आउन चाहने त्यस्ता खालका प्रवृत्तिले हो। तर नागरिकले बुझ्नुपर्ने कुरा के छ भने यो व्यवस्था भनेको त मलाई मन नपरेको मान्छे बदलेर म आफै पनि आउन पाउने व्यवस्था हो। त्यसो भएको हुनाले हरेक नागरिकले जो असन्तुष्ट हुनुहुन्छ, जो यो व्यवस्थाबाट निराश हुनुहुन्छ भने यसको राम्रो तरिका के हो भने जो मानिसका कारणले मुलुकमा भने जस्तो प्रगति भएन भन्ने लाग्छ ती मानिसलाई आउने निर्वाचनमा हटाइदिने, बदलिदिने र असल मान्छे छानेर त्यहाँ स्थापित गर्ने अथवा आफै त्यहाँ प्रतिनिधित्व गर्ने व्यवस्था हो। तर अहिले बजारमा चलेको हल्ला र चलाइएको हल्लाको चाहिँ व्यवस्था यदि परिकल्पना गर्ने हो भने त्यो नदेखेको व्यवस्था होइन, हामीले 240 वर्षसम्म खपेको व्यवस्था हो, त्यसमा सहेको व्यवस्था हो। त्यसैले त्यो व्यवस्थामा कस्तो थियो त जर्जर अवस्था भन्दा मानिसहरू अझ झट्ट भन्ने हो भने त अझ गजब के थियो भने नागरिकहरू दुःख गर्थे अनि शासकहरू चाहिँ नागरिकहरूको धारमा टेकेर उनले कमाएको सम्पत्ति अकुत सम्पत्ति उनीहरूले कमाएको सम्पत्तिबाट आफूले पनि शोषण गरेर अकुत सम्पत्ति आफूले बटुल्ने र मौज मस्ती गर्ने र यिनले बनाएको अहिले काठमाडौँमै बनाएको कुरा गरौँ न, हिजो राणाले घर नबनाइदिएको भए प्रजातन्त्र आउनेहरू कहाँ बस्थे भन्छन्, राणाहरूको ती निजी महल त्यस्ता थिए तर जनताको घर कस्तो थियो त्यति बेला होइन। जस्तो हामीले नै अहिले हेर्ने हो भने ती ठुल्ठुला महलहरू बङ्गलाहरू हेर्दाखेरि ती सरकारी त राष्ट्रियकरण गरियो र ती घरहरू त एकदम राणाहरूका त आफ्ना त मौज मस्ती गर्ने महलहरू थिए तर जनताको त एउटा तिनको छाना लाएको घर पनि थिएन, झुप्री थियो, सिमलीले बारेका घरहरू थिए, त्यस्तामा बसेर काम गरेर महलमा रहेका राणा र राजाको चाहिँ उनीहरू सुसार गर्दथे। त त्यो व्यवस्था त काङ्ग्रेसहरूले एमाले अथवा दलहरूले खतम गरे नि, तर फेरि अहिले मानिसहरू ताईबाट उफ्री भोङ्रोमा भने जस्तो ताईले पोलो भनेर आत्था भनेर भोङ्रोमा हाम फाल्ने काम गर्नु हुँदैन, त्यो भनेको हिजोको हामीले देखेको व्यवस्था हो। बरु यसै व्यवस्थाभित्र हामीले दलीय व्यवस्थाभित्र हामीलाई निर्वाचन प्रणाली महँगो लाग्यो, सामान्य गरिब दुखी मानिसहरूले चुनाव लड्न नसक्ने भए भन्ने लाग्यो भने त्यो निर्वाचन प्रणालीलाई कसरी सस्तो र सरल बनाउन सकिन्छ, यसैमा सुधार गर्न सकिन्छ, जसका लागि संसद छ, संसदले संविधान संशोधन गर्न सक्छ, निर्वाचन प्रणाली संशोधन गर्न सक्छ। हामीलाई गरिब र धनीका बीचमा खाडल बढ्यो, धनी झन धनी भए, गरिब अलिक गरिब नै भए भन्ने लाग्छ भने हामीले आर्थिक प्रणाली सुधार गर्न सक्छौँ, आर्थिक नीति नयाँ लागू गर्न सक्छौँ। हाम्रा बिचमा सामाजिक विभेदहरू भयो, अन्याय भयो भन्ने लागेको छ भने हामीले संसद मार्फत कानुन बनाएर विभिन्न संरचना बनाएर त्यही सुधार गर्न सक्छौँ। त्यसैले हामी आफैले आफैलाई शासन गर्न पाउने यो व्यवस्थाका विकल्पमा हामीलाई अरू कसैले निरङ्कुश हेर्दै यमराज जस्तो डरलाग्दो मान्छे आएर शासन गरिदियोस् भन्ने सोच पनि कहीँ आधुनिक हुन सक्छ र त्यसैले अहिले बजारमा जे चर्चा चलिराखेको छ त्यो अत्यन्तै उल्टो अनर्थ र मूर्ख तर्क गर्ने मानिसहरूको बजारमा चाहिँ अहिले चर्चा चलिराखेको जस्तो मलाई लाग्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेपाली कंग्रेसका नेता मीन विश्वकर्मासँग कुराकानी गरिरहेका छौं। अब मीन विश्वकर्माज्यू, जसरी हामीले एउटा सुदृढ लोकतन्त्र लोकतान्त्रिक व्यवस्थाको कुरा गरिरहेका छौं, त्यसको त्यो बाटोका कुरा गरिरहेका छौं, अब तथापि पछिल्लो समय भ्रष्टाचारको सूचकांकमा नेपाल सुधार हुन सकेको छैन, अंक हेर्दा भ्रष्टाचार व्याप्त छ, अन्त्य हुन सकेको छैन, कमी पनि हुन सकेको छैन, अब एउटा लोकतान्त्रिक व्यवस्थाको एउटा महत्वपूर्ण पाटो दलहरू र दलहरूमा चाहिँ जसरी भ्रष्टाचारमा दलका नेताहरू प्रमुख दलका नेताहरू को नाम जोडिएको छ, अब यसले चाहिँ अब यी पछिल्ला यी यस्ता गतिविधिहरूले चाहिँ हामीले कल्पना गरेको सुदृढ लोकतन्त्र बलियो लोकतन्त्र कसरी पाउन सकेला?
सबभन्दा चाहिँ हामी गौरव पनि गर्छौं नेपाली कंग्रेस पार्टी नै त्यस्तो पार्टी हो जसले भ्रष्टाचार अन्त्य गर्दै सुशासनको प्रत्याभूति दिनका लागि गणतन्त्र नआउँदैखेरि संवैधानिक राजतन्त्र हुँदा र नेपाली कंग्रेसको बहुमतको सरकार हुँदा हामीले 56 देखि 58 का बीचमा आर्थिक सामाजिक रूपान्तरण र सुशासनका लागि धेरै काम गरेका छौं। त्यही बेला सम्पत्ति शुद्धिकरण आयोग बन्यो र 46 सालदेखि अगाडि बढेर राजनीतिक दलमा नेतृत्व गर्ने मानिसहरू शासनमा रहेका मानिसहरूको सम्पत्ति जाँच गर्ने भनेर हामीले आयोग नै बनायौं। त्यो बेला अहिले साथीहरूले केही संसदमा नि बोलेको सुन्छु, बाहिर सड़कमा बोलेको सुन्छु, फाइल खोल्नुपर्छ, बहुदल आएपछि शासनमा बस्नेको फाइल खोल्नुपर्छ भन्छन्। काँग्रेस आफैले कसैले नभनिकन त्यही बेला फाइल खोलेर नै थुप्रै मानिसहरू भ्रष्टाचारको अभियोगमा त जेलै बसेर आएन त, काँग्रेसका मान्छे नै बसे, अरू पनि बसे। त्यसो भएको हुनाले काँग्रेसले त्यही बेलादेखि भ्रष्टाचार अन्त्य गरेर सुशासनका लागि काम गर्यो। त्यतिले मात्रै भएन, यो व्यक्तिको आयोगले भएन, यसलाई संस्थागत बनाउनु पर्यो भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक नै संसदमा लगेर पास गराएर अख्तियारलाई चाहिँ स्थापित गर्यो। तर आज के देखिन्छ भने सुन्दा पनि अप्ठ्यारो लाग्ने चाहिँ जहाँ हामीले भ्रष्टाचार अन्त्य गर्नका लागि भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनायौं त्यहाँ पुग्ने मानिसको बारेमा चाहिँ हामीले कहिले पनि चिन्तन गरेनछौ। त्यहाँ पुग्ने मानिस स्वयं नै भ्रष्टाचारी ठहर हुने, त्यहाँ पुगे कोही भ्रष्टाचारी त्यहाँ पुग्ने र कोही चाहिँ पुगेपछि त्यहाँ भ्रष्टाचार गर्ने र यसले अन्तर्राष्ट्रिय जगतमा हामीले बदनाम गराएको छ। भ्रष्टाचार अन्त्य गर्नका लागि, भ्रष्टाचारीलाई कारवाही गर्नका लागि, मुद्दा चलाउनका लागि जाने मानिस स्वयं नै त्यहाँ चाहिँ शुद्ध मानिस पुर्याउन सकिएन, पुगेनन्। अहिले पनि अहिले हामीले हेर्ने हो भने योभन्दा अगाडिका र अहिले नै पुगेका मानिसका बारेमा पनि विभिन्न प्रश्नहरू उठिराखेका छ अनि उनीहरू चाहिँ राजकीय प्रक्रिया प्रशासनिक प्रक्रियामा वा शासनमा बसेका मानिसहरूको ले गरेको भ्रष्टाचारको छानबिन गर्न छोडेर उनीहरू अगाडि नै तल तलसम्म वडा वडा तहसम्म बाटोमा सानो पुलमा धारामा स्कुलमा यस्तो खालको खुद्रा खुद्री काममा चाहिँ ज्यादा जाने जसका कारणले गर्दा ल अख्तियार आउँछ है भनिसकेपछि अख्तियार एक खालको भूत जस्तो भयो र काम विकास निर्माणका कामहरू जम्मै ठप्प भयो। अख्तियारले भोलि कारवाही गर्छ किन अहिले निर्णय गर्नु भन्ने, निर्णय नगर्ने हुँदा हाम्रो विकास निर्माणको बजेट चाहिँ 7-8 महिना आर्थिक वर्षको 7-8 महिना भइसक्दाखेरि पनि 12-13% मात्रै खर्च भएको अस्ति म पत्र पत्रिकामा पढेका थिए। एकातर्फ अख्तियारको डरले विकास निर्माणको खर्च नहुनु, अर्कातर्फ चाहिँ शासनमा बसेका मानिसहरूलाई यत्रो ठुल्ठुलो आरोप लाग्दाखेरि पनि तिनको मुद्दा नचल्नु अनि स्वयं त्यहाँ अख्तियारमा बसेका मानिसहरू भने आफै भ्रष्टाचारमा लिप्त हुनु, यी कारणले गर्दा नै हामी चाहिँ अन्तर्राष्ट्रिय समुदायका नजरमा भ्रष्टाचारी भ्रष्टाचार बढी हुने मुलुकका रूपमा हामी दर्ज भएका छौँ। हो, यो कुरा चाहिँ यस्तै यस्तै अप्ठ्यारो परेको बेला आफैले आफैलाई पुनर्मूल्याङ्कन गर्ने हो दलहरूले र अहिले यति बेला सबैभन्दा शक्तिशाली संसद हुनुपर्छ, संसदले अख्तियारकै बारेमा पनि छलफल चलाउनुपर्छ, अख्तियारले गरेका काम कारवाहीका बारेमा पनि छलफल चलाउनुपर्छ र भ्रष्टाचार गरेका मानिसहरू ज जसको छन् तिनका फाइलहरू चाहिँ अल्म ल्याएर बसाउँदै होइन, त्यस्ता जम्मै भ्रष्टाचारको अभियोग लागेका फाइलहरू छन् भने स्वयं भ्रष्टाचारको अभियोग लागेको मानिसलाई पनि त मलाई सफाई पाउँछु भन्ने आश छ भने छिटो छरिटो गरिदिनुपर्छ र यस्ता खालका मुद्दाहरू पेन्डिङ राख्ने होइन, त्यो उसमा नचल्ने मुद्दा नचल्ने भनेर राख्ने होइन, त्यसको चलाएर हेरी नहेरी टुङ्गो गरेर छिटो टुङ्ग्याउने गरियो भने बल्ल भ्रष्टाचार गर्ने मनसाय भएका मानिसहरू पनि निरुत्साहित हुन्छन् र अख्तियार भन्ने चाहिँ जथाभावी जाँदैन भाइ, यसले चाहिँ गल्ती गर्नेलाई मात्रै यसले हेर्छ भन्ने भयो भने मानिसहरू सानो सानो कर्मचारीहरूले कलम चोब्न पनि डराउँदैनन् र उनीहरू निर्णय छिटो गर्छन्, निर्णय छिटो गरेपछि विकास निर्माण छिटो हुन्छ। त्यसरी यहाँ त कस्तो भएको छ भने अख्तियार र अदालत पनि कता कता अल्मलिए जस्तो भएर अनि सरकार अख्तियार र अदालतसँग काम डराएर काम नगर्ने अनि अख्तियार स्वयं पनि चाहिँ गर्नुपर्ने काममा नगर अरू अरू काममा लाग्दिने, यस्तो भएर हामी रुम लिएको अवस्था देख्दछु म चाहिँ।
त्यसो भए अब हामी कुराकानीको अन्त्यतिर पनि आइपुगेका छौँ। जसरी विभिन्न गतिविधिहरू पछिल्लो समय देखिए यसले चाहिँ लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जुन खालको अहिलेको व्यवस्था छ यसलाई चाहिँ कुनै किसिमको भनौँ न यसमा चाहिँ कुनै किसिमको बाधा हुँदैन भनौँ, यो व्यवस्थामा जसरी प्रश्न उठाइएको छ त्यो अनुसार पनि छैन र जुन खालको आरोपहरू लगाइएको छ त्यो निरर्थक हो। फेरि
यसलाई यसरी बुझ्नु, यसलाई एक लाइनमा भइहाल्ला भन्नै पर्नेको कस्तो भने यो लोकतान्त्रिक व्यवस्था भनेको चाहिँ त्यहाँ फिल्टर छैन, यो नदीको पानीमा हामी कहिल्यै पनि फिल्टर राख्दैनौँ, खान्ने चिज राख्दैनौँ, तर यही बागमती हाम्रोमा यहाँ गौशालामा रहेको बागमतीमा हामी खोरै खोर्दैछौँ, तर यही पानी सङ्गिँदै बग्दै 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 गएर तल चन्द्रटिका पुर्व तहमा पुग्दाखेरि मानिसहरू जगमा त्यही पानी चाहिँ उतारेर नदीकै पानी पिइराखेका हुन्छन्। भनेको यो लोकतान्त्रिक व्यवस्था भनेको आफै आफ्नै गतिविधि र प्रक्रियाबाट सङ्घ बग्दै सङ्गिँदै र शुद्ध हुँदै जाने हो, यसलाई कुनै बाह्य औषधि वा बाह्य कुनै प्रविधि चाहिँदैन। यसका लागि यो यो व्यवस्थामा जनताले प्रश्न उठाउँछन्, नेताहरू सुधारिन्छ, पद्धति सुध्रिन्छ, प्रवृत्ति सुध्रिन्छ र
सुशासन। यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौँ नेपाली कंग्रेसका नेता मीन विश्वकर्मासँग। यो सँगै आजको अन्तर्सम्वाद यति नै। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।